तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
SBS नेपाली पोडकास्टमा अब पालो भएको छ नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरूबारे जान्ने रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएका छन्। बिगो बापत 3,74,00,000 रुपियाँ बुझाएर उनी धरौटीमा रिहा भएका हुन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा हुने आदेश उच्च अदालत बुटवलले दिएको हो। केही समय यता नखुजेलमा रहेका उनी आदेश आए लगत्तै भैरवाह पुगेका थिए र शुक्रबार साँझ रूपन्देही जिल्ला कारागारबाट छुटे। धरौटीमा छुटे यता उनी निकै सक्रिय देखिएका छन्। विभिन्न स्थानमा सम्बोधन गरेका छन् भने जेएनजी आन्दोलनमा शहीद भएका परिवारलाई पनि उनले भेटे। एउटा सम्बोधनमा उनले पुराना दललाई उनकै शब्दमा थानकामा रहन चेतावनी दिएका छन्। त्यसै क्रममा अब नयाँ पुस्तालाई सँगै लिएर हिँड्नुपर्ने उनले बताए।
इतिहास जति गौरवशाली भए तापनि त्यसले भविष्यको भारी बोक्न सक्दैन, भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले गर्नुभयो, धन्यवाद। थानकोमा बस्नुहोस् है, थानकोमा बस्नुहोस्। दुई तिहाईको दम्भ, भिडहाडको दम्भ र पाखुराको दम्भ देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ।
अन्तरिम सरकार गठन भए यता रासोपाका शीर्ष नेताहरूले लामिछानेको रिहाईको लागि पहल गर्दै आएका थिए। आगामी मार्च 5 लागि निर्वाचन गराउने स्पष्ट म्यान्डेट सहित गठित सरकारलाई राजनीतिक दलमा चुनावको वातावरण मिलाउन सहज नभएको भनिएको अवस्थामा लामिछाने धरोटीमा रिहा हुनु अर्थपूर्ण रहेको कतिपय राजनीतिक विश्लेषकहरूले बताएका छन्। निर्वाचनकै अर्को प्रसङ्गमा जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले यस साता 100 दिन पुर्यायो। उक्त अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले एकपटक फेरि तोकिएको मितिमै निर्वाचन गर्न र सुशासन सरकारको प्राथमिकता रहेको दोहोऱ्याइन्। देशवासीको नाममा एउटा सम्बोधन दिँदै उनले भनिन्,
म तपाईँहरूलाई आश्वस्त पर्न चाहन्छु, चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरू पूर्णत निराधार र भ्रमपूर्ण छन्।
सरकार र नयाँ दलहरू निर्वाचनको पक्षमा उभिएको अवस्थामा संसद पुनर्स्थापनाको माग सहित दुई ठूला दल नेकपा एमाले र नेपाली काङ्ग्रेस अदालत पुगेका छन्। यस परिस्थितिमा निर्वाचनको सुनिश्चितता गरी त्यसका लागि वातावरण बनाउने चुनौती सरकार सामु रहेको छ। हालको वातावरण सहज बनाउनका लागि भने सरकारले राजनीतिक दलहरू तथा सरोकार भएकाहरूसँग वार्ता गर्नका लागि एक उच्च स्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। यस्तै केही जेएनजी अभियन्ताहरूले सर्वपक्षीय सरकारको माग गरिरहेका छन्। जेएनजी समूह मध्येको एक मिराज ढुङ्गाना समूहले सोमबार प्रदर्शन गर्यो। ढुङ्गाना समूहले आइतबार एक पत्रकार सम्मेलन गर्दै कार्की नेतृत्वको सरकारले जेएनजीलाई धोका दिएको र असफल भएको दावी गर्दै संविधान पुनर्लेखन लगायतको माग राखेको थियो। पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढुङ्गानाले भने,
माइती घरबाट हाम्रो आन्दोलन सुरु हुन्छ, शान्तिपूर्ण नै हुन्छ। यो शान्ति सुरक्षाको जिम्मा प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले लिनुपर्ने हुन्छ। हामी शान्तिपूर्ण ढङ्गमा प्रस्तुत हुन्छौँ, हामीलाई देशलाई निकास दिनै छ।
उक्त समूहले कार्की नेतृत्वको सरकार र जेएनजी अभियन्ताहरू बीच भएको 10 बुँदे सहमतिलाई अस्वीकार गर्दै आएको छ। विभिन्न जेएनजी समूह सम्मिलित एउटा बैठकले गत साता ढुङ्गानालाई संयोजक तोकेको थियो। ढुङ्गाना समूहले लिएको अडानलाई अन्य जेएनजी अभियन्ताहरूले चाहिँ आलोचना गरेका छन्। त्यस्तै मध्ये कि एक रक्षा बमले देशमा शान्ति जरुरी रहेको बताएकी छन्। देशको राजनीतिक कोष संसद पुनर्स्थापनाबाट निकै अगाडि बढिसकेको र नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा उनले एक स्टेटस लेखेकी छन्। केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन्। यस साता सम्पन्न पार्टी महाधिवेशनमा उनले अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेललाई पराजित गरेका हुन्। पोखरेल समूहका नेताले पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टीमा सदस्य नवीकरण विवाद लगायत ओलीको कार्यशैलीप्रति विरोध गर्दै आएका थिए। दुई तिहाई सरकारको नेतृत्व गरिरहेका ओलीले जेएनजी आन्दोलनकै कारण राजीनामा दिएका थिए। सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई उनले पूर्णतया स्वीकार गरेका छैनन्। जेएनजी आन्दोलनपछि पहिलो पटक भएको एउटा ठूलो दलको महाधिवेशनको नतिजाप्रति नेकपा एमाले मात्र नभई सबैको चासो रहेको थियो। महाधिवेशनको नतिजा ओली र उनको समूहबाट उठेका भनिएका नेताहरूको पक्षमा आयो। यसले देशमा आएको राजनीतिक परिवर्तनले नेकपा एमालेभित्र खासै प्रभाव नपरेको देखिएको कतिपय राजनीतिक जानकारहरूले बताएका छन्। राष्ट्र ब्याङ्कका अनुसार यस आर्थिक वर्षमा करिब 2 अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेको मासिक प्रतिवेदनका अनुसार सबैभन्दा धेरै लगानी कार्तिक महिनामा भित्रिएको छ। कार्तिकमा 75 करोड 12 लाख रुपियाँ लगानी भित्रिएको राष्ट्र ब्याङ्कले जनाएको छ। अधिकारीहरूका अनुसार प्रतिबद्धता अनुरूप प्रत्यक्ष वैदेशिक लगानी भित्रिन भने अझै सकेको छैन। काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका विद्यालयहरूलाई एक सर्कुलर जारी गर्दै छात्रहरूको कपाल जथाभावी नकाट्न विद्यालयलाई सचेत गराएको छ। सामुदायिक र निजी विद्यालयहरूलाई जारी गरिएको सर्कुलरमा जथाभावी कपाल मुण्डन गर्दा छात्रलाई मनोवैज्ञानिक असर पुगेको बारे जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ। यस्तै विद्यार्थीलाई शारीरिक मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन समेत उक्त सर्कुलरमा उल्लेख गरिएको छ। विद्युत व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गर्न थालेको छ। हिउँदयाममा नदीको जलसतह कम भएका कारण बिजुली उत्पादन घट्ने गर्छ। हालको माग अनुसार उत्पादन घटेकाले भारतबाट पुस महिनादेखि बिजुली ल्याउन लागि हो। प्राधिकरणका अनुसार हाल विद्युत उत्पादन 1800 मेगावाट रहेको छ, तर पिक आवरमा 2300 मेगावाट बिजुलीको माग रहने गर्छ। भारतबाट बिजुली ल्याउने भनी गरिएको सम्झौता डिसेम्बरसम्मका लागि रहेको अधिकारीहरूले बताएका छन्। नेपाल क्रिकेट सङ्घले आइसिसी T20 विश्वकप क्रिकेट 2026का लागि नेपाली टोलीको प्रारम्भिक चरणको सूची जारी गरेको छ। उक्त सूचीमा 24 जना खेलाडी रहेका छन् र उनीहरूको प्रशिक्षण सोमबारदेखि सुरु भएको छ। नेपालले T20 विश्वकप खेल्न लागेको यो तेस्रो पटक हो। साफ महिला क्लब च्याम्पियनसिप फुटबलको उपाधि भारतको इस्ट बङ्गाल क्लबले जितेको छ। नेपालको विभागीय टोली एपिएफ क्लबसँग शनिबार दशरथ रङ्गशालामा भएको फाइनल 3-0 गोल अन्तरले जित्दै इस्ट बङ्गालले उपाधि हात पारेको हो। नेपाली महिला फुटबलले लामो समय यता अन्तर्राष्ट्रिय ट्रफी हात नपारेको अवस्थामा फाइनल पुगेको विभागीय टोली एपिएफले ट्रफी जित्ने मौका पाएको थियो। यस्तै सपना बुनेको फाइनल अघि एपिएफकी कप्तान अनिता बस्नेतले सञ्चारकर्मीहरूसँग बताएकी थिइन्।
जुन चाहिँ नेसनलाई दिन नसकेको मेडल चाहिँ हामी सबैजनाले त्यसकै प्रतीक्षामा छौँ, लेट्स सी।
तर फाइनलमा घरेलु टोलीले सोचे अनुरूप प्रदर्शन गर्न सकेन। दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गरेको च्याम्पियनसिपमा 5 राष्ट्र नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका शीर्ष महिला क्लबले भाग लिएका थिए। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
यो एसपीएस नेपाली पोडकास्ट हो र तपाईँ सुन्दै हुनुहुन्थ्यो साप्ताहिक नेपाल अपडेट। हाम्रा थप पोडकास्ट सुन्न आफूलाई मनपर्ने कुनै पनि पोडकास्ट प्लेटफर्ममा एसपिएस नेपाली भनेर खोज्नुहोस् वा हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। हामी सोसियल मिडिया अन्तर्गत फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीको नाममा उपलब्ध छौँ भने युट्युबमा पनि हाम्रो पोडकास्ट सुन्न र केही विशेष भिडियोहरू हेर्न सक्नुहुनेछ @SBS South Asianको नाममा।
SBS South Asian. SBS Nepali. हाम्रो रिपोर्टहरू फेसबुकमा बाँड्नुहोस्।
सोसलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.